या अली मदद, अलवाइज राय अबू अली मिशनरी, वाइज नंबर 491।
अरबी जबान में सांस माइग्रेशन के लिए एक लफ्ज है हुलूल, हुलूल। इधर है कोई ऐसे के जो उर्दू फारसी अरबी जानते हो? मैं यू नो हलूल है लाम वाओ लाम, लेकिन हम इस्माइली इस लफ्ज हलूल या ट्रांसमाइग्रेशन का जो आम जनरल इम्प्रेशन लिया जाता है उसको हम किस तरह मानते हैं, मैं आज उसका एक्सप्लेनेशन देना चाहता हूं। पहले ये हम जानना चाहते हैं कि रूह क्या है, व्हाट इज द सोल। रसूल अकरम के हुजूर के अंदर बाज असहाबा ने यही सवाल किया कि या नबी रूह क्या चीज है, तो नबी चुप हो गए। चुप इसलिए नहीं हुए कि उनको जवाब नहीं आता था, चुप इसलिए हुए कि इनको मैं किस तरीके से समझाऊं, क्योंकि वो जो लोग थे अनपढ़ थे, इतना इल्म नहीं था। असअलुकुम अन रूह कुल अर रूह मिन अम्र रब्बी, तुमसे ये पूछा जाता है कि रूह क्या चीज है, तो इनको कह दो कि जो रूह है वो मेरे रब का हुक्म से है। कुल अर रूह मिन अम्र रब्बी, इट इज फ्रॉम द ऑर्डर ऑफ गॉड, बाय ऑर्डर ऑफ गॉड। हमको हमारे इमामों और पीरों ने फरमाया, जैसा कि रिसेंटली इमाम फरमाया कि जो रूह है वो इनडिस्ट्रक्टिबल है, रूह है वो एटर्नल है, रूह इज नेवर डिस्ट्रॉयड, क्योंकि वो खुदा के हुक्म से है। और रूह है वो स्पिरिट है, बिल्कुल लोअर लेवल की स्पिरिट हमारे अंदर, आम इंसानों में, मोमिनीन के अंदर इससे थोड़ी हायर, और नबियों इमामों में इससे भी हायर। आप सूरतुल कद्र को याद करो, अल्लाह फरमाता है कि आज की इस रात में खुदा के हुक्म से नीचे उतरते हैं रूह और फरिश्ते, तनज़ुल मलाइकातु वर्रूह मिन अम्र रब्बी बेइज़्न रब्बी, खुदा के हुक्म से रूह, रूह है वो सिंगल फॉर्म में खुदा ने इसमें फरमाई है, अरवाह का लफ्ज नहीं है, अर रूह दी स्पिरिट, ये स्पिरिट ऑफ गॉड है। लेकिन सूरतुल कद्र में जिस रात का जिक्र किया है वो ये मेटीरियल 12 घंटे की रात नहीं। कभी आप मेरी वो छोटी सी बुकलेट पढ़ो कि जो मैंने लैलतुल कद्र के ऊपर लिखी है, उसमें मैंने ये खुलासा किया है कि रात का मतलब कुछ और है जो अभी इस वक्त मैं देना नहीं चाहता। तो रूह है वो खुदा की स्पिरिट है, खुदा के हुक्म से ये स्पिरिट लोअर लेवल में हर बशर इंसान के अंदर है, चाहे वो मोमिन है चाहे वो काफिर है, लेकिन ईमान के अंदर खुदा की खुद की जाती रूह जो है वो उसमें मौजूद है, यानी स्पिरिट। तो रूह नूरानी चीज है, रूह है वो नूरानी चीज है, वो डिस्ट्रॉय नहीं होती। हमारे पीरों ने जो कुछ हमें फरमाया मैंने उसको डाइजेस्ट किया और मैंने अपनी लाइफ में एक्सपीरियंस भी किया मैं उस सारी जाड़ों में उधार रख के आज मैं आप लोगों के सामने इस चीज को रखता हूं। जब इंसान बाप के स्पर्म के अंदर यानी थ्रू बाप मां के पेट में कंसीव होता है, वो खुदा के हुक्म से होता है। मिलियन स्पर्म्स होते हैं, उसमें सिर्फ एक स्पर्म के लिए अल्लाह का हुक्म आता है कि तुम इस एग में एंटर हो। ये जो एग है ये भी खुदा ताला तय करता है, खुदा अपॉइंट करता है कि मां का कौन सा एग और बाप का कौन सा स्पर्म मिक्स होवे। ये खुदा की मर्जी और हुक्म से होता है, उसके इज्न से होता है। इसी का नाम अमर मिन अमर रब्बी है। तो ये तय हुआ कि जो रूह है वो नूरानी चीज है। अब मैं नीचे से शुरू करूं। इंसान की जो ह्यूमन बॉडी है, इस बॉडी के साथ ही साथ जैसे ही स्पर्म एग में एंटर होता है तो खुदा ताला हुक्म कर देता है पहले से कि ये स्पर्म जब ही बड़ा होगा तो इसकी आंखें कैसी होवें, नाक कैसी होवे, कान कैसे होवें, यानी जो सेल्स इन चीजों को बनाते हैं उनको ऑर्डर मिल जाता है कि तुम्हारा काम यह है। एक बिल्डिंग बनती है उसमें प्लम्बर भी होता है, इलेक्ट्रिशियंस भी होते हैं, मैसन भी होते हैं, कारपेंटर्स भी होते हैं, फिर एक सुपरवाइजर होता है कि जो सब काम को जानता है। तो एग जब स्टार्ट होता है तो खुदा ताला सबको काम डिफाइन करता है। सर्टन सेल्स होते हैं उनका यही काम है कि वो नाखून बनावे, नेल्स, और जब ये नाखून बन जाते हैं उस डिजाइन के ऊपर तो वो सेल्स स्टॉप हो जाते हैं। सर्टन सेल्स हैं उनको ये हुक्म होता है कि कान की शेप इस तरह से बनावे, किसी के कान ऐसा जुदा है, किसी के लंबे हैं, किसी के साथ चिपके हुए हैं, मगर खुदा के हुक्म से उन तमाम सेल्स को ये हुक्म होता है इस तरह नाक बनाओ, इस तरह कान बनाओ, इस तरह आंखें बनाओ। और ये मां के पेट में सेल्स बड़ा होता जाता है उसका, यानी जो एग है, मगर जैसे ही ये एंटर होता है उसको एक बॉडी दी जाती है जो इंटरनल बॉडी है। हम इस बॉडी को बोलते हैं आमतौर पे एस्ट्रल बॉडी। इसको पुराने सूफी लोगों ने रूहानी बदन भी कहा है। ये रूहानी बदन बहुत से नामों से अलग अलग जगहों के ऊपर यूज किया गया है। इथरिक बॉडी भी कहते हैं, एस्ट्रल बॉडी भी कहते हैं, रूहानी बॉडी भी कहते हैं, लेकिन इंसान के अंदर एक रूहानी बॉडी है कि जो मौत के वक्त जुदा होती है। और ये बॉडी जो जो इंसान बढ़ता जाता है फिजिकल हालत में, तैसे तैसे ये बॉडी भी साथ बढ़ती जाती है। लेकिन 24-25 बरस की उम्र में लड़का या 18-20 बरस की उम्र में लड़की जब पॉइंट ऑफ सेचुरेशन पे पहुंच जाते हैं तो उसके बाद बदन डेवलप नहीं होता, यानी बढ़ता नहीं। फिर 10-15 साल के बाद बदन घटने लगता है, झुर्रियां पड़ती हैं, रिंकल्स पड़ती हैं, वीक हो जाता है, बूढ़ा हो जाता है, मगर ये एस्ट्रल बॉडी उसी जवान हालत के अंदर ही हमेशा रहती है। जब इंसान पैदा होता है ये एस्ट्रल बॉडी उसके साथ आती है, लेकिन स्पर्म के अंदर लाइफ है। अगर लाइफ नहीं होती तो उसका बच्चा नहीं पैदा होता। स्पर्म में लाइफ है जिसको हमारे ज्ञानों में जीव कहा गया, और हम इस्लामिक हालत के अंदर उसको कुव्वत हयात कहते हैं। अल्लाह ताला ने इसको हयवात दुनिया कहा है, दुनिया की जिंदगी। और ये जो जिंदगी है वो सिर्फ ड्यूरेशन ही नहीं कि भाई 60, 70 या 80 बरस भी चले, लेकिन इसके अंदर खुदा की फोर्स है। खुदा ताला ने जो लाइफ है, कुव्वत हयात, वो और भी बहुत सी क्रिएशन के अंदर है। जैसा कि जानवरों में लाइफ है, वेजिटेशन में लाइफ है, इंसेक्ट्स में लाइफ है और हमको बाज़ हालत में यूं भी कहा गया कि बहुत ही प्रिमिटिव स्टेज की लाइफ रॉक्स में भी है, पत्थर में भी है। और कभी आपको याद होवे तो इमाम सुल्तान अहमद शाह ने मौलाना रूमी का जिक्र किया है कि वो सोचता था कि मैं कहां से आया, और सोचते सोचते खुदा ने उसको विजन दी तो वो बैक साइड में यानी कि अपने पास्ट में गया। तब उसको समझ आई कि मैं पहले पत्थर में था, पत्थर से मैं बाद में वेजिटेशन में आया, वेजिटेशन से मैं कीड़े मकोड़े यानी इंसेक्ट्स और जर्म्स और बैक्टीरिया की शक्ल ली, उसके बाद फिर जानवरों में आया। तो ये सारी एवोल्यूशन की थियोरी थी जो रूमी ने डिस्कवर की। रूमी को 1000 साल से ऊपर हो गया है, ये डार्विन और ये दूसरे ये तो अभी 300 वर्ष पहले हुए। सबसे पहले दुनिया के अंदर एवोल्यूशन की मैं अपने पीरों को छोड़ देता हूं, डिस्कवर करने वाला रूमी था। मगर रूमी से भी पहले हमारे पीरों ने इस चीज का जिक्र किया है। सदगुरु नूर जो पीर थे वो रूमी से बाद में आए, सॉरी रूमी उसके बाद आया। रूमी का जो पीरियड है वो इमाम शमसुद्दीन मोहम्मद का पीरियड है, और सदगुरु नूर का जो पीरियड है वो इमाम मुस्तनसर बिल्ला का पीरियड है। रूमी कॉन्टेम्प्रेरी था कुछ थोड़े टाइम तक पीर शम्स के जमाने से। तीन शम्स इकट्ठे हुए, तीनों शम्स जो थे वो कॉन्टेम्प्रेरी थे, एक हमारे इमाम शमसुद्दीन मोहम्मद, दूसरे हमारे पीर शमसुद्दीन सब्जवारी, और तीसरे शम्स तबरेज। शम्स तबरेज जो थे इमाम अलाउद्दीन मोहम्मद के बेटे थे। तो रूमी ने ये चीज जब भी डिस्कवर की, इमाम ने सुल्तान मोहम्मद शाह ने हमको उसकी रेफरेंस बताई है। तो इंसान पत्थर में से इवॉल्व होके इंसान बना। अब ये जो लाइफ है जिसको हम जीव कहते हैं हमारी ज्ञानिक भाषा में, जीव, जीव मीन्स फोर्स ऑफ लाइफ, ये पत्थरों से निकल के इंसान तक पहुंचती है। लेकिन इसके दरमियान एक ऐसी जगह आती है कि जहां इंसान के अंदर खुदा कुव्वत इरादा पैदा करता है। अभी देखो पत्थर में कुव्वत इरादी नहीं है। कुव्वत इरादी मीन्स सेल्फ डिटर्मिनेशन या विश या विल। विल जो है वो सर्टन लिविंग थिंग्स में है। मिसाल कीड़ी मकोड़ी, सर्टन इंसेक्ट्स, और फिर ये डेवलप होती होती इंसान तक पहुंचती है। लेकिन एक कीड़ी मकोड़ी की विल और एक इंसान की विल में बहुत फर्क है। विल जो है ये रिएक्शन है या एक्टिविटी है माइंड की। हम इसको विल को जो एक मकोड़ी के अंदर, एक एंट के अंदर जो विल है वो इंसानी विल जैसी नहीं, क्योंकि माइंड की जो स्टेज इंसान में है वो स्टेज कीड़ी के अंदर नहीं है, लेकिन डेवलप होती है। यहां तक के इंसान को छोड़ दो तो सबसे ज्यादा इंटेलिजेंट माइंडफुल चिंपांजी है। और आज की साइंस की दुनिया के अंदर इस किस्म की बहुत सी स्टडीज हो चुकी हैं कि कौन कौन से जानवर कितने होशियार और कितने चालाक और इंटेलिजेंट हैं। जैसे कि व्हेल, व्हेल का जो ब्रेन है वो ह्यूमन ब्रेन के बहुत नजदीक है, लेकिन व्हेल के अंदर वो सब कुव्वत इरादी नहीं जो इंसान में है। या इसी तरह से डॉल्फिन्स हैं, डॉल्फिन्स भी बस ट्रेंड हो जाती हैं तो उसमें बहुत इंटेलिजेंट है स्पेशीज हैं। इसी तरह से बंदर हैं, चिंपांजियों को सिखाया गया। मैं 79 में ऑस्ट्रेलिया गया तो वहां एक चिंपांजी ट्रैक्टर चलाता है, और उसका कुछ एक केस था। वो ट्रैक्टर चलाता था तो उसका जो मालिक था वो इनकम टैक्स के रिटर्न में इसकी सैलरी काटता था, $600 ऑस्ट्रेलियन डॉलर वो इसका लगाता था, और उसका नाम कुछ रखा था, नाम मुझे याद नहीं, एनी नेम समझ लो, जॉन या पीटर। तो 3-4 बरस तक ये चला, ابھی اس کے باقی کے جو ڈاکومنٹس ہوتے ہیں نا لیبر کے, وہ تو کوئی آئیڈینٹیفیکیشن کارڈ وغیرہ کچھ تھا نہیں, تو اس کی انکوائری ہوئی تو انکم ٹیکس والے دیکھنے آئے. یہ کیس کورٹ میں گیا, جج آئے دیکھنے کے لیے, اور واقعی وہ چمپانزی ٹریکٹر چلاتا ہے, فارورڈ بھی لے جاتا ہے, بیکورڈ بھی لے جاتا ہے, اور اس کی جو فصل تھی ہارویسٹ کو وہ کاٹتا ہے. آخر ججمنٹ تو اس کی فیور میں ملی, لیکن حیرانی یہ ہوئی کہ وہ اس کا ہیلپنگ ہینڈ تھا. ابھی کتنا انٹیلیجنٹ جانور کہ وہ ٹریکٹر چلاتا ہے, اور اس کو کہاں تک چلانا چاہیے, کس ڈائریکشن میں جانا چاہیے, ہی نیو اٹ, اس کو ٹریننگ دی گئی تھی. تو میرا کہنے کا مطلب یہ تھا کہ انسان کے علاوہ لوور سٹیج کے اوپر بعض جانور ہیں جیسے کہ بندر, گوریلا, چمپانزی وغیرہ, کہ جن کے اندر انٹیلیجنس ہے. اچھا, میں جیو کی بات کر رہا تھا اور اب یہ انٹیلیجنس کی بات آئی. انٹیلیجنس جیو سے اونچی ہے, ہائر لیول کے اوپر ہے, اور انٹیلیجنس انسان کے برین میں جہاں کانشس مائنڈ ہے, کانشس مائنڈ کے اندر انٹیلیجنس رہتی ہے. کانشس مائنڈ میں ایک سرٹن لوبی ہے برین کی کہ جہاں انٹیلیجنس رہتی ہے. یہ انٹیلیجنس جو ہے دیٹ از دی سیٹ آف روح. روح ڈویلز ان انٹیلیجنس, ہم اس کو عربک میں عقل کہتے ہیں. اور کبھی ہمارا جو اسماعیلی لٹریچر پاسٹ کا ہے تو اس میں سے ہمیں معلوم ہوتا ہے کہ کس طرح خدا نے عقل پیدا کی, اور ہم ایمان کو عقل اول کہتے ہیں. یعنی سب سے پہلی جو عقل ہے وہ ایمان ہے, اور یہ خود خدا کی ذات پاک ہے, عقل اول. کیونکہ خدا جو ہے وہ نور ہے, اور نور میں وہ تمام ایٹریبیوٹس ہیں جو ہم قرآن شریف میں پڑھتے ہیں, ان میں ایک یہ بھی ہے العقل. تو عقل کا جو ڈویلنگ ہے, عقل کے رہنے کی جو جگہ ہے, وہ کانشس مائنڈ میں ہے. اور کانشس مائنڈ ہمارے حساب سے ہماری فور ہیڈ میں ہے. ہمارا جو فرنٹ پارک ہے, یہاں یہ گرے میٹر اور عقل ہے. اس کے اندر جو جگہ ہے عقل کے لیے, وہ جگہ روح کے رہنے کے لیے ہے, اور جیو ہے وہ ہارٹ میں رہتا ہے. پیروں نے ہم کو یہ بات سکھائی ہے, جیو ہارٹ میں رہتا ہے اور عقل کے اندر روح رہتی ہے. اب میں واپس یہ جیو سو کو اکٹھا کرتا ہوں. ہیومن باڈی, اس کے اندر ایسٹرل باڈی, پھر اس باڈی کے اندر انسان کا جیو, اور جیو سے ہائر لیول میں باڈی کے اندر انسان کا من, دی پاور آف مائنڈ. مائنڈ کے اندر وہ جگہ جس کو ہم عقل کے رہنے کی جگہ یا لوبی آف انٹیلیجنس کہتے ہیں, وہ جگہ روح کے رہنے کے لیے ہے. تو انسان کی باڈی, جیو, من اور آتما, یہ چار چیزیں ہم کو گنانوں میں سکھائی گئیں. جیو میں اور آتما میں, یعنی لائف میں اور روح میں, سول میں بہت فرق ہے. مسلم رائٹرز, تھیولوجینز وغیرہ یا فلاسفر اس طرف نہیں جا سکے. صرف ایک آدمی گیا اور وہ رومی تھا. رومی نے یہ چیز کہاں سے ڈیرائیو کی, ہم کو اس کی کوئی ریفرنس نہیں ملتی ہے, لیکن رومی ایک اسماعیلی کا مرید تھا, تو لازماً اس کے پاس اسماعیلی سورسز گئی ہوں گی, اور یہ ہماری اسماعیلی سورسز ہیں جو ہم نے پیروں سے سیکھی. ہمارے بہت سے آدمی ایسا سمجھتے ہیں کہ پیرا تن جو تھی وہ حقیقت میں ہندوستان میں چالو ہوئی. یہ ہماری غلطی ہے. البتہ ہندوستان میں سب سے پہلے پیر, اور پیر کا جو شبد پو سے ہے وہ پرشین ہے, عربک میں پیر کا لفظ نہیں ہے, کیونکہ عربک ابجد میں الفابیٹس کے اندر پو نہیں ہے. مگر عربوں کے اس لٹریچر کے اندر جو اسماعیلیوں نے بنایا, اس میں ایک چیز تھی, اور وہ تھی امام مستعودہ کی. جہاں بھی اسماعیلی لٹریچر میں امام مستعودہ آپ کو ملے, اس کا مطلب وہ پٹھیوں کا پیر جس کو امام اپوائنٹ کرتا ہے یعنی آتھورائزڈ پیر، اور امام مستقر وہ حضر امام کے ساتھ لگا ہے. تو دو قسم کے ورڈ امامت کے یوز ہوتے ہیں، اسی لیے ہم پیر حسن کو امام حسن بھی کہتے ہیں اور وہ رائٹ ہے، اور امام حسین کو بھی امام کہتے ہیں وہ بھی رائٹ ہے. امام حسین ہیں وہ امام مستقر ہیں، اور پیر حسن ہیں وہ امام مستعودہ ہیں. تو ہندوستان کے اندر پیروں نے یہ امام مستعودہ اور امام مستقر تھوڑی کنفیوز نہ ہو جاوے، کیونکہ انڈین لوگ عربک نہیں جانتے تھے اور پرشین جانتے تھے، تو پیروں نے اس کو پرشینائزڈ کر دیا، پیر کو امام مستعودہ کو پیر بنایا اور امام مستقر کو حضر امام بنایا. اور ہمارے گھنانوں کے اندر اس کا نام ہے شاہ پیر. اور نر اور گر، نر کا جہاں بھی لفظ ہے وہ امام کے لیے ہے، خدا کے نور کے لیے ہے، اور جو گر کا لفظ ہے وہ پیر کے لیے ہے. ابھی یہاں ہم کو ایک چیز کا خلاصہ کر لینا ضروری ہے کہ امام ہے وہ اللہ کا نور ہے، پیر ہے وہ نبی کا نور ہے. نبی کا نور بھی ہمیشہ رہتا ہے، اگرچہ نبوت کا کام ختم ہو گیا لیکن نبوت کا نور ہمیشہ موجود ہے. نبوت کا کام ختم ہوا میرا مطلب یہ نہیں ہے کہ اب پیر کا کام نہیں، میرا کام یہ تھا کہ جو تنزیل تھی نا خدا کی، ریولیشن تھی، وہ ختم ہو گئی. اس کے لیے اب وہ چیز کی ضرورت نہ رہی کہ صاحب رسالت آ کے فنڈامنٹل چینجز کرے. تو پیر کا جو نور ہے وہی نبی کا نور، امام کا نور ہے وہی خدا کا نور ہے. یہ چیز سمجھنے کے لیے میں ٹرانسمائزیشن آف سول کی جو بات کر رہا ہوں آپ کو یہ چیز کام آئے گی. شریر من، سوری، شریر جیو من اور آتما، یہ ہے روح. جیو جو قوت حیات ہے وہ ایک سپر میٹر ہے، میٹر سے اونچی چیز ہے. اور آپ لوگوں کو پتا ہے کیونکہ آپ پڑھے لکھے ہو کہ میٹر جو ہے وہ ڈسٹروائے نہیں ہوتا، شیپ بدلتا ہے. میٹر کے جو ایٹامک کنسٹرکشن ہے وہ شیپ بدل دیتی ہے لیکن میٹر ڈسٹروائے نہیں ہوتا. تو جو جیو ہے وہ میٹر سے اونچا ہے، وہ بھی ڈسٹروائے نہیں ہوتا. اور پھر اس سے اونچی اور بھی ایک چیز ہے جس کو ہم من کہتے ہیں، اور من کا تعلق عقل کے ساتھ ہے، وہ بھی ڈسٹروائے نہیں ہوتی. اور اس کے سب سے اوپر روح ہے، روح تو اور بھی ڈیوائن ہے، دوسری چیزوں سے خدا کے زیادہ نزدیک ہے، اور وہ ہے ہی نورانی چیز، تو وہ بھی ڈسٹروائے نہیں ہوتی، شکلیں بدلتی ہیں. خدا نے جب یہ کریشن بنائی کچھ نہیں تھا، کہاں سے بنائی؟ قرآن پاک فرمایا کہ اللہ نے ارادہ کیا بنانے کا، تو اس نے صرف یہ کہا ہو، اور وہ ہو گئی. یہ ہو کا جو لفظ ہے قرآن میں کن ہے، اللہ نے فرمایا کن یعنی ہو، بی، اور وہ ہو گئی، ایگزسٹنس میں آ گئی. ابھی خدا کے اتنا کہنے سے کہ ہو اور ہو گئی، اس کے اندر ٹریلینز آف ایئرز نکل گئے. لیکن یہ ٹریلینز آف ایئرز، کروڑوں اربوں جو پیریڈز ہیں، خدا کے نزدیک کچھ نہیں، ایک سیکنڈ جتنی بات ہے خدا کے لیے. لیکن خدا نے جب یہ کہا ہو، تو اس کے مکھ مبارک سے یہ لفظ نکلا. اور خدا کا جو ورڈ ہے وہ ڈسٹروائے نہیں ہو سکتا، صرف یہ ہے کہ خدا اس کی شکل بدل دے رہے. خدا کا لفظ ڈسٹروائے نہیں ہو سکتا تو کہاں جائے گا؟ واپس خدا کے اندر جائے گا. تو خدا یہ بھی کہتا ہے کہ تمام کریشن کے اندر میں اندر ہوں، اور تمام کی تمام کریشن میرے اندر ہے. ما فیہن و ما بینہن، خدا ان سب کے اندر ہے، اور یہ سب کے درمیان، اور یہ تمام کی تمام چیزیں خدا کے اندر ہیں. جیسے کہ مچھلی ہے، فش، پانی اس کے اندر بھی ہے، پانی اس کے باہر بھی ہے. مچھلی کے اندر بھی پانی ہے، مچھلی پانی کے اندر ہے. इसी तरह से तमाम क्रिएशन जो है वो खुदा के अंदर है, उसकी डिस्ट्रक्शन बाहर से नहीं हो सकती। और बहुत क्या होगा कि शक्ल चेंज करके खुदा में मिक्स हो जाए। इसी चीज को हम वासल बेहक का दर्जा देते हैं, इसी चीज को हम फना फी अल्लाह कहते हैं। फना फी अल्लाह, अल्लाह के अंदर वो मिक्स हो गए। दुनिया का जितना पानी है वो समुन्द्र से निकलता है, अगर पहाड़ों के ऊपर बर्फ है तो ये बर्फ किधर से आई? समुन्द्र से आई, क्योंकि सूरज की गर्मी से ये इवेपोर होके एटमॉस्फेयर में गई और एटमॉस्फेयर की ऊपर जाके जब वो कंडेंस हो गई तो बर्फ बन के नीचे उतरी। स्नो भी इसी तरह से है, स्नो जो है ये समुन्द्रों का पानी है और ये मेल्ट होके वापस इसके गटर में जाती है और ड्रेनेज में से होके वो समुन्द्र में चली जाती है या जमीन उसको एब्जॉर्ब कर लेती है। तो जमीन के ऊपर जितना पानी खुदा ने बनाया वो आज तक उतना ही है, क्योंकि ये पानी इवेपर होके जमीन के एटमॉस्फेयर में से एस्केप नहीं हो सकता, ग्रेविटी से उसको खींचा जाता है, मगर उसकी शक्लें बदलती रहती। इसी तरह से खुदा ने रूहें बनाई, जीव बनाए। जहां जहां भी पीरों ने जीव का नाम लिया है तो उसके साथ रूह है ही, लेकिन जहां जीव कहा तो उसका मतलब है इंसानी, ह्यूमन, फेस, हस्ती, फिजिक, यानी इंसान का बदन। जहां जहां पीरों ने जीव कहा है उसका मतलब है इंसान की जात, आत्मा उसके अंदर है। इंसान जब भी गुजर जाता है उसकी एक्चुअल बॉडी जीव, मन और आत्मा के साथ जुदा हो जाती है और यह फ्लोट करती है। इसका हिसाब किताब होता है, थोड़े टाइम तक के लिए ये जो एस्ट्रल बॉडी है ये अपने जनाजे के साथ भी चलती है और वो सब कुछ देखता है। रसूल पाक की अहादीस में से हमको ये चीज मिलती है, नबी फरमाया मरने वाला अपने जनाजे के साथ चलता है और कभी कभी खुदा के हुक्म से ये जो एस्ट्रल बॉडी है ये वापस कब्र के अंदर अपने बदन में जाती है या अपने बदन के बाहर रहती है और उसको अजाब भी दिया जाता है। मुझे एक हदीस याद है और यह सही बुखारी में है, मुस्लिम में भी है, मिश्कात में भी है। रसूल अकरम अपने कुछ असहाबों के साथ शाम के वक्त घूमने के लिए निकले। घूमते घूमते हुजूर जन्नतुल बकी के पास पहुंचे। ये वो मशहूर कब्रस्तान है कि जिसके अंदर बड़े बड़े मुस्लिम शख्सियतें जमा हैं, यानी दफन किए हुए हैं। जन्नतुल बकी के इस्लाम से पहले भी वहां कब्रस्तान था और इस्लाम के पहले बहुत से लोग उसमें दफन हैं। तो नबी करीम जब वहां पहुंचे तो हुजूर ठहर गए। आपका जो मुंह था थोड़ा बदल गया, जैसे नहीं किसी को कुछ पेन होता हो। तो लोग जरा हैरान थे। हुजूर ने फरमाया मैं जो सुन रहा हूं अगर तुम सुनते तो पत्थर हो जाते। तो किसी ने पूछा या नबी हम समझे नहीं आप क्या फरमाया। फरमाया कि देखो इन कब्रों के अंदर से बहुत से जीव ऐसे हैं जिनको सजा मिल रही है, अजाब हो रहा है और उनकी पुकार होती है, जो मैं सुन रहा हूं अगर तुम सुनो तो पत्थर हो जाओ। तो मतलब यह है कि कब्र के अंदर अजाब भी दिया जा सकता है, लेकिन वो खुदा के हुक्म से किसी को अजाब देता है किसी को नहीं देता, उसके अमाल के ऊपर ये दारोमदार रखता है। हर आदमी जो कब्र के अंदर दफन होता है हर एक को बिना एक्सेप्शन अजाब नहीं होता। तो ये जो एस्ट्रल बॉडीज हैं ये कभी कभी वापस कब्र में भी जाती हैं। मुर्दे बदन के अंदर मिक्स नहीं हो जाती लेकिन बाहर रहती है, और अजाब जो है तो इस एस्ट्रल बॉडी को होता है, उस फिजिकल बॉडी को नहीं कि जो मिट्टी हो गई, क्योंकि वो तो मिट गई, मैटर में अंदर मिक्स अप हो गई, डिस्ट्रॉय हो गई अपनी शक्ल से, मगर मैटर रह गया। अब ये जो जीव है इस एस्ट्रल बॉडी के अंदर दुख तकलीफ उठाता है, और दुख की फीलिंग इंसान के मन में होती है और मन के अंदर जो रूह रहती है वो छुप जाती है यानी जाहिर नहीं होती। अजाब है वो जीव को होता है थ्रू मन, क्योंकि मन है वो फीलिंग का सेंटर है। तो वो आदमी जो पास हो जाते हैं, जो नेक हैं, आबिद हैं, जब वो गुजर जाते हैं उनको अजाब नहीं होता, उनको खुदा ताला ऐसी अच्छी स्टेट में मन में होती है और मन के अंदर जो रूह रहती है वो छुप जाती है यानी जाहिर नहीं होती। अजाब है वो जीव को होता है थ्रू मन, क्योंकि मन है वो फीलिंग का सेंटर है। तो वो आदमी जो पास हो जाते हैं, जो नेक हैं, आबिद हैं, जब वो गुजर जाते हैं उनको अजाब नहीं होता, उनको खुदा ताला ऐसी अच्छी स्टेट में रखता है कि वो लोग हैप्पी होते हैं, उनकी अच्छी फीलिंग्स होती हैं। ये स्टेट ऑफ बहिश्त और जन्नत है। जिस तरह बहिश्त और जन्नत के 7 तबकात हैं यानी 7 लेवल्स हैं और इन बिटवीन हर एक लेवल 1000 स्टेजेस में है, इसी तरह से 7 किस्म के जहन्नम है, जहन्नम में भी 7 लेवल्स हैं। सबसे आला दर्जा जो है जन्नत का उसको फिरदौस बरी कहते हैं और सबसे खराब और खराब और बहुत सख्त यानी इंटेंसिटी के हिसाब से जो दोज़ख की जो हालत है उसको हाविया कहते हैं। और ये दोनों लफ्ज हमको कुरान शरीफ और अहादीस में मिलते हैं, फिरदौस बरी और हाविया। हमारे गिनानों में भी ये लफ्ज यूज किए गए हैं। तो ये सजाओं की लेवल के हिसाब से, थोड़ी सजा मिले ज्यादा सजा मिले। तो अब ये जन्नत और दोज़ख के बाद मैं ये आपको समझाना चाहता हूं कि एक अच्छा नेक इंसान जब गुजर जाता है तो वो आलम अरवाह में रहता है। ये जो आलम अरवाह है, देखो आलम नासूत में हम हैं, नासूत के बाद आलम मलकूत है। ये जो आलम मलकूत है जिसको वर्ल्ड ऑफ स्पिरिट्स कहा गया, रूहानियां इधर रहती हैं। आलम मलकूत बहुत बड़ा है, हजारों स्टेजेस हैं उसकी। ऑर्डिनरी आदमी लोअर स्टेज में रहते हैं, इबादत करते हैं, खुदा की मुआफी चाहते हैं, इस्तग़फ़ार करते हैं और ये रूहें रूहानी दर्जात पाती रहती हैं। जीव मन आत्मा इस एस्ट्रल बॉडी में साथ हैं। अब जैसे जैसे ये इनकी मंजिलें ऊपर चढ़ी जाती हैं यानी जैसे जैसे इनको प्रमोशन मिलती है तैसे तैसे इनकी कंडीशन बदलती रहती है और वो जो एस्ट्रल बॉडी है वो आहिस्ता आहिस्ता ज्यादा सुपर फाइन हो जाती है और नूरानी बन जाती है और ये रूहें जो लोअर लेवल की होती हैं फरिश्ते बन जाते हैं। तो ट्रांसमाइग्रेशन के हिसाब से जो रूह के जो रूह तो डिवाइन चीज है लेकिन दर्जात किसको मिलते हैं? जीव और मन को। अभी तक रूह इनके साथ मिक्सअप नहीं हुई और फिर जब ये फरिश्ते बन जाते हैं तो इनकी हालत में फर्क ये होता है कि इनकी जो रूह होती है और जीव होता है वो एक हो जाते हैं। ऐसा यूं कह लो कि जीव मन और आत्मा ये तीनों एक हो जाते हैं लेकिन एस्ट्रल बॉडी ट्रांसफॉर्म होकर नूरानी बॉडी हो गई। ये फरिश्ते हैं जिनको खुदा ने फरमाया मैंने नूर में से पैदा किया है और ये फरिश्तों के अंदर भी हजारों दर्जात हैं। जो जो ये प्रोग्रेस करते जाते हैं जिब्रील अमीन के दर्जे तक पहुंचते हैं और फिर इन फरिश्तों में से बहुत दफा खुदा दुनिया के अंदर नबी बना के भेजता है और ये चीज कुरान पाक के अंदर मौजूद है। ये लोग दुनिया में आते हैं यानी रीबॉर्न होते हैं एज ह्यूमन बीइंग अगेन। ये इनका जीव आत्मा मन इनके साथ ही रहता है। अभी अभी मुझको कोई कह रहा था कि साइंटिस्ट इस बात के ऊपर एग्री हो गए हैं कि इंसान के माइंड के अंदर उसकी पास्ट लाइफ का सारा कंप्लीट रिकॉर्ड है और ये साइंटिस्ट जो कहते हैं मैं मानता हूं क्योंकि हमको पीर ने ऐसा कहा है और मैं आपको वो ज्ञान का पाठ सुना। पीर कहते हैं कि हो जीरे प्राणी ज्यारे तू गिरवा स्थाने वसंतो तय हतो ज्ञान बनतो। ऐ इंसान, जब तू मां के पेट में था तो उस वक्त तू बहुत इलम वाला था, यानी तेरे को यह पता था कि तेरी पास्ट लाइफ क्या है। इलम का मतलब तो यही है ना। मौलाना आगा शाह अली माँ बाप का एक फरमान है, फरमाते हैं कि जब बच्चा पैदा होता है तो वो अली को देखता है, अली को देखता है और उसकी एक निशानी है। मौलाना अली शाह पीर सलामत की जामे में फरमाया उसकी एक निशानी है, फरमाया वो बच्चा डरता नहीं, उसको डराना चाहो मुंह बनाओ कुछ आवाज करो मगर वो बच्चा नहीं डरेगा। 3-4 महीने तक वो अली को देखता है, हर वक्त अली को देखता है, लेकिन फिर बाहर की दुनिया की चीजें जब उसके माइंड में रिकॉर्ड होती रहती हैं तो वो चीजें बैकग्राउंड में चली जाती हैं और 3-3.5 या 4 महीने के अंदर वो चीज फिर भूल जाती है, अली का नजर आना बंद हो जाता है। अब बच्चों को डराना चाहो तो वो डरता है और उसकी पास्ट लाइफ जो है वो बरी हो जाती है उसके मन के अंदर। मगर हम इस चीज को रिवाइव कर सकते हैं अपनी इबादत से, इबादत में जाके हम अपनी पास्ट लाइफ को देख सकते हैं, उसके पहले भी प्रीवियस लाइफ का हम अपने माइंड के अंदर से वो रिकॉर्ड निकाल के हम उसको पढ़ सकते हैं। तो ये तमाम इंसान की जितनी भी लाइव्स हुई, खुदा ने जब उसकी रूह को अलग पैदा किया यानी इंडिविजुअली पैदा किया, तो वो रूह एवोल्यूशन की तमाम स्टेजेस में से जो पीर कहते हैं कि 8.4 मिलियन है, वो इसमें से पसार होते होते इंसान बनता है। अब इंसानी हालत के अंदर जब तक के वो परफेक्शन को नहीं पहुंचता, जब तक के वो खुदा के नूर में मिक्स अप नहीं होता, जब तक के वो फनाफी अल्लाह नहीं होता, तब तक उसको खुदा परफेक्शन की तरफ जाने के चांसेस देता रहता है। और बहुत दफा उससे अगर कुछ भूल या गुनाह हो जाए तो उसकी रिटार्डेशन भी हो जाती है, जिस तरह से प्रोग्रेस होती है इसी तरह से रिग्रेस होती है, लेकिन प्रोग्रेस जिस तरह से स्लो है रिग्रेस इमीडिएटली बहुत जल्दी 2-5-10 स्टेजेस नीचे उतर आता है। तो इंसान आगे बढ़ता है, पीछे हटता है, आगे बढ़ता है, आगे बढ़ते 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 कभी थोड़ा सा पांव फिसल गया, इस तरह परफेक्ट होते होते वो खुदा के नूर के अंदर मिक्स हो जाता है और उसकी एंटिटी बिल्कुल खत्म हो जाती है, उसकी एग्जिस्टेंस जो है वो खुदा के नूर में चली जाती है। ये चीज सूफी मानते हैं, हम इस्माइली मानते हैं, लेकिन जनरल पब्लिक जो है इस्लाम की वो इस चीज को समझ नहीं सकती। इसके लिए वो लोग कहते हैं जब आदमी मर जाता है तो वो कब्र के अंदर रहता है, उसकी रूह भी कब्र के अंदर पड़ी रहती है, लाखों करोड़ों वर्षों के बाद जब कयामत का दिन आएगा, सूर फूंका जाएगा, तो ये तमाम के तमाम मुर्दे जो हैं वो फौरन उठ बैठेंगे। आपको मालूम है दफन करते वक्त जो पांव हैं वो किबले की तरफ रखे जाते हैं, वो इसलिए रखे जाते हैं कि जब सूर फूंका जाए तो जैसे ही वो उठे तो उसके फेस के सामने काबा होवे, लेकिन दफन करते वक्त पांव काबा की तरफ होते हैं। और ये तमाम फरिश्ते उठेंगे, एक एक कब्र में से करोड़ों फरिश्ते उठेंगे। यह है जनरल समझ आम मुसलमानों को, हमारी यह समझ नहीं है। मैंने कहा आपको जो एक्सप्लेनेशन दिया है यह चीज कुरान हदीस और ज्ञानों में से निकाल के, इमाम के फरमानों में से निकाल के मैंने आपको बताया है। अब जीव कभी वापस आया, जैसे मैंने कहा कि फरिश्तों में से, यह कुरान शरीफ में भी है कि कभी कभी हम फरिश्तों में से नबी बनाते हैं, तो वो लोग दुनिया के अंदर आके पैदा होते हैं, नबी बनते हैं। आम लोग जनरली जब आदमी गुजर जाता है और अगर वो कामयाब नहीं हुआ, आलम अरवाह के अंदर रहने के काबिल नहीं हुआ, तो उसको वापस जन्म लेना पड़ता है और हम इस चीज को मानते हैं कि वो वापस जन्म लेता है। आजकल इस किस्म के बहुत से एविडेंस मिले हैं और ये जो एविडेंस हैं वो सच्चे हैं। मैं रसूल अकरम की एक दुआ, एक विश का जिक्र करना चाहता हूं कि जो हमारे गिनानों के अंदर है, और मैंने जब पहली दफा पढ़ा तो मुझे बड़ी खुशी हुई। रसूलुल्लाह फरमाते हैं, मेरी आरजू है कि मैं खुदा के रास्ते में शहीद हो जाऊं, मैं फिर जिंदा हूं, मैं फिर शहीद हो जाऊं, मैं फिर जिंदा हूं, फिर मैं शहीद हो जाऊं। तो अब नबी करीम ने ये आरजू क्यों की? ये तो ह्यूमन आरजू है, ये तो हिंदुआना आरजू है आम लोगों की नजर में, कि हिंदू लोग ऐसा चाहते हैं। तो क्या रसूल अकरम ने हिंदू फिलॉसफी सीखी थी? नहीं दीनदारो, नबी करीम ने हिंदू फिलॉसफी नहीं सीखी, लेकिन ये हकीकत है कि इंसान दुनिया के अंदर आता है, पैदा होता है। हजर इमाम सुल्तान मोहम्मद शाह का एक वाकया मैं कभी कभी अपनी वाजों में जिक्र कर चुका हूं। आप में से कभी किसी को चांस मिले तो बॉम्बे जाके आप पूछ भी सकते हो। इंडिया में हजर इमाम का जो स्टेट मैनेजर है उसका नाम है अकबर रहमतुल्लाह। अकबर के बाप का नाम है सुलेमान, सुलेमान के बाप का नाम जाफर, जाफर के बाप का नाम रहमतुल्लाह। मैं सुलेमान भाई का बहुत दोस्त हूं, मेरी उसके साथ कॉरेस्पॉन्डेंस भी है, और जब मैं बॉम्बे रहता था तो हम अमूमन मिला करते थे, और हर बरस 10-15-20 दिन के लिए हम मैथराम चले जाते थे जो एक समर रिजोर्ट है, और वहां 10-10-15-15 दिन 3-3 वीक हम गुजारा करते थे। 1945 जनवरी या फरवरी बिगिनिंग थी तो सुलेमान के घर में एक लड़का पैदा हुआ, यानी ये हजर इमाम का जो स्टेट मैनेजर अकबर है, अकबर का भाई पैदा हुआ। अक्टूबर के अंदर इमाम की पधरामनी हुई, इसने मेहमानी रखी। उस वक्त जो एतमादी सुलेमान थे वो इस्माइलिया बॉम्बे काउंसिल, प्रोविंशियल काउंसिल के मेंबर थे, और हाईकोर्ट के अंदर वो प्रोथो नोटरी थे। तभी इमाम के पास मेहमानी रखी, उसमें अर्ज की, मौला मेरे घर लड़का पैदा हुआ है और आप इसका नाम दो। सुलेमान, इसका नाम रहमतुल्ला रखो, तुम्हारा दादा 40 बरस के बाद वापस आया है। भले खुदा बहुत सी दुआ सीज फरमाई, बड़ी बातें की, सब चले गए दूसरी मेहमानियों में। जब मैं वापस आया तो सुलेमान भाई को मैंने मुबारक दी, लेकिन मेरे दिल के अंदर एक क्वेश्चन था, वो मुझे खटक रहा था। मैं बैठा इसके पास, मैंने कहा आपके दादा को 40 बरस हुए। खैर मिशनरी साहब, सच बात यह है मेरे को खुद को मालूम नहीं, क्योंकि मैंने अपना दादा देखा ही नहीं। अच्छा, माँ बाप ने फरमाया कि 40 बरस के बाद तेरा दादा वापस आया है। 5-6 दिन के बाद फिर हम एक दफा मिले तो मुझे कहते हैं वो बात सच्ची है, मैंने अपने डॉक्यूमेंट्स देखे तो मुझे पता लगा कि मेरा जो दादा था वो बराबर 40 बरस पहले गुजर गया था 1905 के अंदर, और हजर इमाम ने जो फरमाया कि 40 बरस के बाद वापस आया। अब मेरे को वो पूछता है कि भला 40 बरस तक मेरे दादे की जो रूह थी तो क्या उसको नजात नहीं मिली? 40 बरस तक कहां था? तो मैंने उसको कहा कि इंसान है वो आलमे अरवाह में रहता है, वहां वो इबादत बंदगी करता है, या तो उसको कोई सजा मिलती है तो वो एक अलग जगह के ऊपर, तो जहां सजा पाने वाले लोग हैं, डिटेंशन कैंप में रखे जाते हैं, जिस तरह ऐसा ऐसी जगह भी है कि जहां ये अरवाह है जिनको पनिशमेंट मिलती है वहां रखा जाता है। हमारे गिनानों के अंदर जो 52 घाटी और 16 थर्ड, 19 थर्ड, आप इन तीन जगह तीन किताबों की स्टडी करो तो आपको पता लगेगा कि बाज अमल अमाल करने वाले आदमियों को खुदा मौत के बाद अवगतिया रखता है। अवगतिया का मतलब कि जिनको डिटेन किया जाता है और सर्टन پیریڈ تک ان کو خدا نجات نہیں دیتا. ان کو ہم اپنی زبان میں اوگتیا کہتے ہیں. تو یہ لوگ ادھر ڈیٹینشن میں رہتے ہیں. پھر کہتے ہیں کہ جو سویسائیڈ کرتے ہیں ان کو 5000 برس تک یہ ڈیٹینشن میں رہنا پڑتا ہے. اسلام نے سویسائیڈ کو منع کیا ہے اور رسول اکرم فرمایا کہ جو سویسائیڈ کرے اس کی جنازہ کی نماز مت پڑھو, اس کے اوپر فاتحہ پڑھنے کی بھی اجازت نہیں, اور اس کو مسلمانوں کے قبرستان میں بھی دفن مت کرو کیونکہ اس کے اوپر آگ برس رہی ہے. مسلمانوں میں اگر کوئی آدمی سویسائیڈ کرے تو اس کی میت پہ فاتحہ, غسل, جنازہ کی نماز, یہ تمام جتنی بھی کریا کرم ہے وہ نہیں ہوتی. تو یہ عالم ارواح کے اندر ایسے جیووں کو ڈیٹین کیا جاتا ہے. تو کوئی چھوٹی بھول کے اوپر کبھی 10, 20, 25, 50 برس ڈیٹین رہتا ہے, واپس آتا ہے. یا ایسا بھی ہے کہ نیک تھا, پرہیزگار تھا, عابد تھا, کسی وجہ سے بہت اونچا نہیں چڑھ سکا, عالم ارواح میں چند سال رہ کے واپس اس دنیا کے اندر آتا ہے. ہمارے پیروں نے کہا کہ اس دنیا میں اگر تم کسی کا قرضہ چھوڑ کر مر جاؤ گے, یعنی تم اس کے پیسے نہیں دو گے, تو تم کو واپس آنا پڑے گا. اب بالکل اس طرح کا ایکسپلینیشن اسلام کے اندر ہے نہیں, لیکن اس کا اشارہ ہے. نبی کریم کی عادت تھی, فرماتے تھے کہ کوئی بھی انسان جب ہی مر جائے تو اس کا اگر کسی پہ قرضہ ہوئے, یا تو وہ قرض لینے والا یعنی جس کے پیسے نکلتے ہیں کریڈیٹر, یا تو اس کو معاف کر دے دے, اگر معاف نہیں کرتا تو اس کی اولاد اس بات کے لیے ایگریمنٹ کرے کہ ہم اپنے باپ کا پیسہ بھر دیں گے. جب کوئی گزر جاتا تھا مدینے میں مسلمان, تو لوگ آ کے نبی کو کہتے تھے, یا نبی فلانا شخص گزر گیا, آپ اس کے جنازہ کی نماز پڑھائیں گے, فاتحہ دیں گے. تو حضور کا پہلا سوال یہ ہوتا تھا, قرضہ چھوڑ گیا؟ ہاں یا نبی, قرضہ چھوڑ گیا. تو اس کے قرضے کے بھرنے کی کوئی جوخمداری لیتا ہے؟ تو کبھی بیٹا بولے, بھائی بولے, رشتہ دار بولے, یا نبی میں اس کی جوخمداری لیتا ہوں. تو نبی جا کے نماز جنازہ پڑھتے تھے, فاتحہ دیتے تھے. ایک دفعہ ایسا ہوا کہ ایک شخص گزر گیا, اس کا جو کریڈیٹر تھا وہ بھی ملا نہیں تھا, حاضر نہیں تھا, اور کسی رشتہ دار نے, اولاد اس کی تھی نہیں, کسی رشتہ دار دوست وغیرہ نے اس کا قرضہ چکانے کے لیے قبول نہیں کیا. تو نبی بولے, میں اس کا فاتحہ نہیں پڑھتا. نبی نہیں گئے. اب دیکھو اس کی کولیبوریشن ہوتی ہے ہمارے گنانوں کے ساتھ, کہ نبی نے جو شخص گزر گیا ہے اس نے قرضہ چھوڑا اور نبی نے اس کی شفاعت نہیں کی. کیوں نہیں کی؟ کیونکہ اس کے سر پہ قرضہ رہ گیا. ایسے آدمی کو واپس آنا پڑے گا اپنا قرضہ چکانے کے لیے, اور ہمارے مذہب کا یہ تھیم ہے. اس کے لیے ہمارے پیروں نے, ہمارے اماموں نے ہمارے لیے کچھ رستے نکالے. کبھی کوئی پرابلم آ جاتی ہے تو پھر ہم اس کا سولوشن ڈھونڈتے ہیں. تو پیروں نے سولوشن نکالے, اور وہ بھی رسول خدا کی لائف میں سے سولوشن نکالا. ہمارے مذہب میں جتنی بھی چیزیں ہیں کسی نہ کسی طریقے سے ڈائریکٹ انڈائریکٹ اسلام میں ہے, مسلمانوں کو پتا نہیں ہے. آپ کو معلوم ہے جب کوئی شخص گزر جاتا ہے تو ہماری ٹریڈیشن ہے کہ ہم جماعت خانے میں اناؤنس کرتے ہیں, اللہ میریا فلانا بھائی گزر گیا. اور کوئی بھی آدمی اس نے جس کا من دکھ کیا ہوئے, منے وچنے کرمے, یعنی اپنے خیالوں میں یا منہ سے یا کوئی عمل سے کسی کا بھی اس نے دل دکھایا ہے, کسی کا بھی کچھ قرضہ رہ گیا ہے, تو آپ بڑا دل رکھ کے اس کو معاف کرو. جماعت میں اناؤنسمنٹ ہوتی ہے. میں نے کبھی کسی مسجد میں یہ اناؤنسمنٹ نہیں سنی, مسلمانوں کو معلوم بھی نہیں, لیکن نبی نے خود اناؤنسمنٹ کرائی. رسول اللہ جب سخت بیمار پڑے, اور حضور تو سب کچھ جانتے تھے, اپنی وفات سے ایک دن پہلے بلال کو بلایا, بلال مدینے میں جا کے سب جگہ اناؤنس کرو. نبی فرماتے ہیں کہ میرے اوپر کسی کا بھی کوئی قرضہ ہے یا کسی نے بھی میرے سے کوئی بدلہ لینا ہے تو میرے پاس آ کے پہلے اس سے کہ میں دنیا سے رحلت کروں میرے پاس آ کے چکا لے رہے. کس کی ہمت تھی کہ نبی کے پاس جاوے کہ میں بدلہ لیتا ہوں یا میرا یہ قرضہ رہا ہے. لیکن ایک شخص آیا بلال کو کہتا ہے مجھے بدلہ لینا ہے. تو بلال بھی کہنے لگا کیا بدلہ لینا ہے؟ کہتا ہے وہ میں جانوں نبی جانوں تم کہے کو بیچ میں آتے ہو. گیا نبی کے پاس, اصحاب بیٹھے تھے, رسول اکرم کو کہتا ہے یا نبی مجھے آپ سے بدلہ لینا ہے. اچھا کیا ہے؟ کہتا ہے فلانے ٹائم کے اوپر میں کسی سے بات کرتا تھا تو پیچھے سے آ کے آپ نے میری کمر کے اندر لکڑی ماری تو مجھے اس کا بدلہ چاہیے. تو جو بیٹھے ہوئے اصحاب تھے بڑے غصے ہوئے, کہتے بے وقوف حضور نے کبھی لکڑی ماری تو ہمارا مالک ہے ہمارا مولا ہے اس میں کیا ہوا؟ کہتا نہیں مجھے بدلہ لینا ہے. تو نبی نے فرمایا کہ بھی میں نے اناؤنس کیا ہے تم کا کو بیچ میں آتے ہو, اچھا بھی تو بدلہ لے لے, کیا بدلہ چاہتا ہے؟ کہتا سرکار میں بھی لکڑی مارنا چاہتا ہوں. لوگ پھر غصے ہو گئے. حضور فرمایا چھوڑ دو اس چیز کو. لکڑی لائی گئی, اچھا یہ لکڑی لے اور اب تم میرے کو مار لے. کہتا یا نبی میری پیٹھ ننگی تھی تو آپ بھی پیٹھ ننگی کرو تو میں لگاؤں, کیونکہ جس طرح آپ نے مجھے مارا میں بھی ایسی طرح سے مارنا چاہتا ہوں. رسول اکرم کھٹے پہ سوئے تھے, اٹھ کے بیٹھ گئے, اپنی شرٹ کو اونچا کیا. کچھ لوگ اس حالت کو دیکھ کے رو رہے تھے, اس کے اوپر غصہ کر رہے تھے, اس کو ہیٹ کر رہے تھے کہ کیسا آدمی ہے رسول پاک کا یہ امتی ہو کے یہ کام کرتا ہے. لیکن اس کی نیت کیا تھی وہ کوئی نہیں جانتا تھا. جیسے نبی کریم نے اپنا پیراہن اونچا کیا, پیٹھ ننگی ہوئی, اس آدمی نے لکڑی پھینک دی اور یہ رائٹ کندھے گردن کے نیچے جو مہر نبوت تھی اس کو چوما, آنکھوں سے لگایا اور جلدی سے قمیض نیچے کر کے ہاتھ باندھ کے کھڑا ہو گیا. کہتا یا نبی میں نے یہ بہانہ بنایا تھا, لیکن میں نے آپ کو یہ بات اس لیے سنائی کہ نبی نے اپنے لیے اناؤنسمنٹ کرائی تھی کہ میرے اوپر کسی کا بدلہ قرضہ ہے تو لے لو. یہ اناؤنسمنٹ ہم کراتے ہیں اس لیے کراتے ہیں کہ کبھی کسی آدمی نے یہ کہہ دیا کہ مولا اس کو معاف کرے, میں نے بھی معاف کیا, تو اس آدمی کا جو اکاؤنٹ ہے اس کا حساب کتاب ایزی ہو جاتا ہے, نجات کے لیے اس کو تکلیف کم ہو جاتی ہے, دوسروں کے گناہوں کی وجہ سے نہیں پکڑا جاتا اور اس کو واپس جنم لینے کی ضرورت نہیں پڑتی کیونکہ کسی کا قرضہ نہیں رہا ہے. اور جب تک قرضہ رہتا ہے تب تک اس کو دنیا میں آنا چاہیے. تو اس طرح یہ ہماری نجات کے سامان ہوتے ہیں. مگر دنیا کے اندر بہت سے جیو آتے ہیں, ریپیٹ ریپیٹ ہو کے بھی آتے ہیں, بہت سے اپنے اعمال اور گناہوں کی وجہ سے آتے ہیں, اور بہت سے ایسے ہیں کہ جن کو خدا تعالی بھیجتا ہے وہ بخشے ہوئے ہیں, نجات پائے ہوئے ہیں, عالم ارواح اور ملکوت میں ہیں, فرشتوں کے اندر ہیں, لیکن کبھی کبھی خدا ان کو اسائنمنٹ دے کے ایک پرٹیکولر اسپیشل کام دے کے اس کو دنیا میں بھیجتا ہے, جیسے کہ نبی دنیا کے اندر آتے ہیں. مولانا علی شاہ ماں باپ نے وزیر رہے اسماعیل کے لیے فرمایا کہ ہزار برس کے بعد ایسی روحانی دنیا میں آتی ہے, ایک ہزار برس کے بعد. تو مطلب کہنے کا یہ ہے کہ دنیا کے اندر بعض دفعہ دنیا میں خدا تعالیٰ کے کہنے سے یا اپنے اعمال کی وجہ سے ہمیں دوبارہ جنم لینا پڑتا ہے, یہ حق اور سچ بات ہے. اب یہ ایک اور بات میں کہنا چاہتا ہوں کہ جو روح ہے وہ اس بدن میں سے نکل کے کسی اور بدن میں جا سکتی ہے نہیں جا سکتی. دیکھو آج کل کچھ کتابیں نکل رہی ہیں امریکہ میں, اور یہ کتابیں ایکچولی ہندوستان کے جو سوامی اور ایسے رشی وغیرہ آتے ہیں ان لوگوں کی پروپیگیشن کا یہ حساب ہے, اور پھر کچھ ایسے امریکہ اور کینیڈا کے اندر عورتوں میں زیادہ, لیکن ایسے لوگ ہیں کہ جو یوگا کی اور روحانی سٹڈی کرتے ہیں. اب انہوں نے ایک نئی تھیوری نکالی, اس کو کہتے ہیں واک ان walk in, یعنی انسان اپنی روح کو دوسرے کے بدن میں ڈال دے رہے, وہ نہیں ہو سکتا. خدا تعالیٰ ایسا نہیں کرتا. خدا کرنا چاہے تو سب کچھ کر سکتا ہے, لیکن خدا نے جو لوز بنائے ہیں اس کے لیے نہیں ہوتا. اب واک ان ہے کیا پتا ہے؟ مائنڈ. میں اپنے مائنڈ سے دوسرے مائنڈ کو انفلوئنس کر کے میں جو چاہتا ہوں اس کے مائنڈ سے کرا دوں, اس کو واکنگ کہتے ہیں. لیکن سول ٹرانسفر نہیں ہوتی جیتے جی. کبھی کچھ ایسے لوگ ہیں جو یہ کہتے ہیں کہ ایک آدمی مرتا ہے, این مرتے وقت کوئی دوسری بھٹکتی ہوئی روح اس کے بدن میں چلی جاتی ہے, اور اس کی جو روح ہے وہ نکل گئی اور یہ کوئی بھٹکتی ہوئی روح اس میں داخل ہو گئی اور یہ آدمی واپس زندہ ہوا. ہمارا اسماعیلی مذہب یا اسلام اس چیز کو بھی نہیں مانتا, کیونکہ ہر چیز جو ہے وہ خدا کنٹرول کرتا ہے. کبھی ایک بدن جو ایک روح کو خدا نے دیا ہے, دوسری روح کو وہی بدن خدا نہیں دیتا. اس کے لیے ہزاروں طریقے ہیں, ان چیزوں کو ہم نہیں مانتے. تو یہ جو حلول کا جو لفظ تھا وہ یہی تھا کہ کسی بھٹکتی ہوئی روح کو ایک بدن میں آ جائے. ایک بات ضرور ہے اور وہ ہم مانتے ہیں کہ ایک انسان ہے, اس کو کوئی جن پکڑ لے رہے, کوئی بد روح جس کو ہم ایول اسپرٹ کہتے ہیں, اور ایول اسپرٹس دنیا میں ہیں اور قرآن شریف میں اس چیز کا جواز ہے. تو یہ بد روح ایول اسپرٹ جو ہے وہ پہلے دنیا میں انسان تھی, اس نے بد کام کیے تو خدا اس کو سزا دے رہا ہے. یہ اوگتیا جیو پھر رہا ہے, یہ بد روحیں ایول اسپرٹس جو ہیں لوگوں کو دنیا میں کبھی کبھی حیران کرتی ہیں. اسی طرح سے ایسے بعض جنات ہیں کہ جو بلیورز نہیں ہیں. انسانوں میں بلیورز نان بلیورز ہیں, تو جنات کے اندر بھی بلیورز اور نان بلیورز ہیں. مولانا علی نے 125,000 جنات کو قتل کیا, 125,000 جنات کو. اور یہ چیزیں ہمیں مناقب مرتضوی میں بھی ملتی ہیں, اور یہ چیزیں ہم کو ہمارے گنان میں بھی ملتی ہیں کہ 125,000 جب راجہ ماریا محمد کلمہ کینا, تو اس کے اندر جنات بھی تھے انسان بھی تھے, اور یہ جنات لڑتے بھی تھے. اور اسلام کی جب لڑائیاں ہوتی تھیں تو اس کے اندر آدمی بھی ہوتے تھے, جنات بھی ہوتے تھے, فرشتے بھی ہوتے تھے. ہم کو قرآن شریف کے اندر یہ اشارہ ملتا ہے, اے محمد یاد کر اس دن کو کہ جب اللہ نے بدر کی لڑائی میں تمہارے لیے 3,000 فرشتے بھیجے کہ جن کو تم نہیں دیکھتے تھے لیکن کافر دیکھتے تھے. تو خدا تعالیٰ نے لڑائی میں لڑنے کے لیے, مدد کرنے کے لیے فرشتے بھی بھیجے. تو جنات جو ہیں وہ کبھی کبھی کسی انسان کو پزیس کر لیتے ہیں, اور وہ جو اس کی روح کو کوئی پزیس نہیں کر سکتا, لیکن اس کے دماغ کو پزیس کر لیتے ہیں, اس کے مائنڈ کو پزیس کر لیتے ہیں, اس کے جیو کو پزیس کر لیتے ہیں. ایسا ہی بہت ہی ریسنٹلی ایک واقعہ بن گیا. دار السلام کی ایک اسماعیلی لڑکی, اس کی ماں ہماری ریلیجن ٹیچر ہے, آج بھی ہے, اور وہ موروگورو میں رہتی ہے, میری اسٹوڈنٹ ہے. اس کی لڑکی 21 برس کی, موروگورو میں اس نے شادی کی. جس گھر میں شادی کی وہ لوگ بہت پکے اسماعیلی مذہب کے اوپر ایمان رکھنے والے نہیں, اب تو ہو گئے ہیں. لڑکی ان کے گھر کے پیچھے بہت بڑا یعنی گارڈن ہے, بہت سے درخت ہیں, بہت بڑی جگہ ہے. تو کسی ایک شام کو یہ لڑکی, جس کا میں ذکر کرتا ہوں, نام نہیں دیتا, ادھر جا کے اس نے اپنے بچے کا گھوں پھینکا کسی درخت کے نیچے. اس لڑکی کا بچہ اس کا گھوں پھینکا, فوراً اس لڑکی کو اس درخت کے اندر ایک جن رہتا تھا, اس نے اس کو پکڑ لیا, پزیس کر لیا. اس کی شکل بدل گئی, آنکھیں بدل گئی. بس نارملی کیا ہے کہ ملاؤں کو بلایا گیا, انہوں نے آ کے دھوپ لوبان وغیرہ کیا, مگر جن نہیں نکلا. بڑے پریشان, 3-3 آدمی کا کھانا کھا جاوے اور معلوم بھی نہیں پڑے کہ کھانا کدھر جاتا ہے, 21 बरस की लड़की 3-4 आदमी जितना खाना खावे और बातें करे, अरेबिक बोले के उसको कभी अलिफ भी नहीं आता था। तो होते होते ये दारुसलाम में भी लेके आए। इस लड़की को इसकी माँ मेरे पास भी लेके आई। मैंने उसको कहा, देख मेरे साथ वो जिन अरेबिक में बातें करता रहा, मैंने उसको कहा, देख ये नहीं निकलेगा। क्यों नहीं निकलेगा? क्योंकि ये कहता है, यानी जिन कहता है, थोड़े वक्त में आले रसूल इधर आते हैं दारुसलाम में, मैं उनका दीदार करूंगा फिर जाऊंगा, तो तुम आराम से बैठे रहो, एक महीने के बाद हजर इमाम आने वाले हैं, तो तुम हजर इमाम के पास इसको ले जाना। उसके घर वाले जो थे लड़की के रिश्तेदार, यानी हस्बैंड और सास ससुर, वो बूढ़ों के आमिल के पास ले गए। तो बूढ़ों के आमिल के ऊपर वो जिन ने बड़ा गुस्सा किया, वो कहते सारी